यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दिगो विकास र सामाजिक न्यायका लागि राजनैतिक स्थायित्व आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। सरकारद्वारा किशोरीलाई पाठेघरको मुख क्यान्सर विरूद्धको खोप अभियान देशैभर शुरू। खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतमको आग्रह। काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च, विश्वका प्रदूषित शहरमध्ये सातौं स्थानमा। जापानमा आज भएको निर्वाचनमा सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टीले भारी बहुमत ल्याउन सक्ने सर्वेक्षणको आँकड़ा। र भारतको मुम्बईमा केही बेर अघि भएको आईसीसी T20 विश्वकप क्रिकेटमा नेपाल इंग्ल्याण्डसँग 4 रनले पराजित।
प्रतिनिधि सभा सदस्य निर्वाचन 2082।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन सबै पक्षबाट सहयोग पुर्याउ।
मतदान मिति 2082 फागुन 21 गते बिहीबार।
मतदान समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक। हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड। रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनैतिक स्थायित्व आवश्यक भएको बताउनु भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलनको आज काठमाडौँमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनैतिक स्थायित्व आवश्यक भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले आदिवासी जनजाति समुदायको भाषा, लिपि, संस्कृति, परम्परा, मूल्य मान्यता, ज्ञान प्रणाली र धार्मिक विश्वासहरू केवल सांस्कृतिक सम्पदा मात्र नभएर ती नेपालको राष्ट्रिय पहिचानका अमूल्य आधारहरू भएको बताउनुभयो। उहाँले सम्मेलनले आदिवासी ज्ञानलाई बौद्धिक र नीतिगत बहसको मूलधारमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न फागुन 21 का लागि मेरो 21 दिन कार्यक्रम शुरू गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै फागुन 21 का लागि मेरो 21 दिन कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकले फागुन 1 देखि 21 गतेसम्म जसको पदीय जिम्मेवारी जहाँ तोकिन्छ त्यहाँ खट्नुपर्ने निर्णय गरेको छ। यसैगरी खटिँदा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले निश्चित जिम्मेवारी साथ निश्चित ठाउँमा तोकेका प्रतिनिधि यथास्थानमा कार्य सकेर पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित रहनुपर्ने निर्णय गरेको छ। बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ। यस्तै बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका 2082 र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका 2082 परिमार्जन सहित पारित गरेको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म 88 निर्वाचन क्षेत्रको लागि 1,09,63,000 मतपत्र छपाई भएको जनाएको छ। आज गोर्खा, म्याग्दी, पर्वत र नवलपरासी सुस्ता पश्चिमका लागि छपाई सम्पन्न भएको र 37 जिल्लाका लागि भने मतपत्र प्याकिङ समेत भइसकेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले 9 प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ। आयोगले 9 प्रकारका निर्वाचन सामग्री केन्द्रबाट पठाउने र 37 प्रकारका निर्वाचन सामग्री जिल्लामा व्यवस्थापन गर्ने गरी तयारी गरेको सहायक प्रवक्ता प्रकाश नेउपानेले जानकारी दिनुभयो। आयोगबाट प्रत्येक निर्वाचन क्षेत्रमा पठाइने सामग्रीमा तालिम र मतदान केन्द्रका लागि सुरक्षणशील छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप र मतपेटीका स्टिकर रहेका उहाँले बताउनुभयो। निर्वाचन नजिकिएसँगै भक्तपुरका मतदातामा पनि निर्वाचनको चर्चा परिचर्चा शुरू भएको छ। उम्मेद्वारहरू आफ्ना निर्वाचन क्षेत्रमा योजनासहित मत माग्न थालेको अवस्थामा भक्तपुरका आम मतदाताको अपेक्षा के छ त? सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा पनि यति बेला आफ्नो निर्वाचन क्षेत्रमा उठेका उम्मेद्वार र राजनीतिक दलका एजेण्डाका विषयमा चर्चा परिचर्चा भइरहेको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारहरू निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त छन्। समय अगावै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यसपटक उम्मेद्वारका विषयमा शहर र गाउँमा मात्रै होइन चोक र चिया पसलमा समेत आआफ्नो कोणबाट चर्चा परिचर्चा भइरहेको भए पनि निर्वाचन आचार संहिता र प्रविधिको बढ़दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा डिजिटल शैली अपनाउन थालिएको छ। देशमा व्याप्त अनियमितता र भ्रष्टाचार विरूद्ध आवाज उठाइरहेका नागरिकहरू राजनीतिक दल र उम्मेद्वार इमान्दार हुनुपर्ने अपेक्षा गरिरहेका छन्। कृषि क्षेत्रको विकास, रोजगारीको सृजना र युवा पलायन हुनबाट रोक्ने गरी प्रभावकारी नीति निर्माण गर्ने व्यक्तिहरूको छनौट गर्ने बताउनुहुन्छ भक्तपुरका मतदाता शंकर श्रेष्ठ।
देशमा कृषि उत्पादनमा बढी ध्यान दिने, रोजगारी सृजना गर्ने त्यस्तो किसिमको शासन खोजेका छौं। कसलाई चाहना छैन आफ्नो देशमा बसेर केही गरौं, आमा बुवासँग आफ्नो परिवारसँग मिलेर बस्ने इच्छा कसलाई छैन र मुख्य कुरो नीति निर्माण गर्ने व्यक्ति त्यस्तो मान्छेलाई चुनौ भन्ने हाम्रो चाहना छ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा 16 राजनीतिक दल र 9 जना स्वतन्त्र उम्मेद्वार गरेर 25 जना र निर्वाचन क्षेत्र नम्बर दुईमा 17 राजनीतिक दल र 15 जना स्वतन्त्र गरी कुल 32 जनाले मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिएका छन्। भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा गरी 2,05,410 मतदाता संख्या रहेको छ। ती मध्ये 1,05,265 महिला र 1,140 पुरूष तथा 5 जना अन्य मतदाता रहेका छन्। यिनै मतदाता मध्येको अप्सरा कार्की र सुन्दर प्रजापति नीति नियम राम्रो बनाई त्यसलाई कार्यान्वयन गर्ने र आफ्नो ठाउँको विकास गर्ने व्यक्तिलाई मत दिने बताउनुहुन्छ।
त्यही परिवर्तन गर्ने, नीति नियम राम्रो बनाउने गर्छु भने चाहिँ गरेरै देखाउने खालको मान्छे चाहियो। बोलेर मात्र होइन, गरेर देखाउने खालको मान्छे चाहियो।
परिवर्तनको आवाज त कसै जनतालाई कहीँ पनि भएन। नीति निर्माण गर्नु भन्दा देश निर्माणमा होइन कि करप्सनमा जति पनि भ्रष्टाचारमा बढी उनीहरूको ध्यान गयो।
भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा 76 मतदान स्थल र 233 मतदान केन्द्र निर्धारण गरी निर्वाचन क्षेत्र नम्बर एकमा 119 मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर दुईमा 114 मतदान केन्द्र तोकिएको छ। भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका 1,70,054 जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर दुईमा मध्यपुर ठिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाका 98,356 मतदाता रहेका छन्। निर्वाचनबाट अब आउने नेतृत्वले आफ्ना क्षेत्रका लागि आवश्यक नीति तथा कानून निर्माणका विषयमा संसदमा कुरा उठाउन सक्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने भक्तपुरका मतदाताको जोड छ। भक्तपुरकै अर्का एक मतदाता प्रेमकृष्ण चक्रधर।
अब हामीले सधैँ यस्तै मात्र हेरेर भएन, यो देश त बनाउनु पर्यो नि। अब हामीले त दुःख पायो पायो, अब आफ्नो सन्तानले त सुख पाओस् न, पछिले त हेरोस् उनीहरूको भविष्य त होस्। न व्यापार छ, न व्यवसाय गर्नु छ, न टु भौटारी रहेछ, छटपट्टी रहेछ, काम छैन। सबै युवाहरू बाह्र पास भयो कि विदेश जाने, यो हटाएर जाने, अब हामी नेपालमै गरौं, नेपालमै गरेर खाउँ भन्ने चाहिँ उ गरोस्।
देश आम निर्वाचनको मुखमा छ। जेएनजी विद्रोहबाट सृजित असाधारण राजनीतिक कोर्सका बीच सम्पन्न हुने यो निर्वाचन विगतका नियमित निर्वाचनहरूभन्दा फरक छ। यस पटकको प्रतिनिधि सभाको निर्वाचनले सामान्य राजनीतिक घटनाक्रमका रूपमा सीमित नभई विशिष्ट अर्थ राख्छ। त्यसकारण निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने भन्दा पनि सांसद भनेको सड़क पुल निर्माण गरिदिने माध्यम नभई नीति नियम र कानूनका निर्माता हुन् र यो विधायकी निर्वाचन हो भनी मतदातालाई बुझाउन आवश्यक छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन बागलुङका सरकारवाला सक्रिय भएका छन्। निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकाय लगायतका सरकारवालाले निर्वाचन सहज र सरल ढंगले सम्पन्न गर्ने गरी गतिविधि अगाडि बढ़ाएको जनाएका छन्। बागलुङबाट संवाददाता कोपिला कडेलको रिपोर्ट।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले यति बेला निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन निर्वाचन आचार संहिता बारे सरकारवालासँग अन्तर्क्रिया छलफल तथा आचार संहिता बारे जानकारी गराइरहेको छ। निर्वाचन आचार संहिताको उल्लंघन हुँदा निर्वाचनको सत्य तथ्य नआउने हुँदा आचार संहितालाई सबैले पूर्ण पालना गर्नुपर्ने बताउनुहुन्छ मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी।
सबैलाई तोकिएका आचार संहिताका बारेमा उल्लंघन भयो भने यसले धेरै ठूलो विकराल रूप लिन्छ। स्वच्छ स्वतन्त्र निर्वाचनको विश्वसनीय निर्वाचनमा चाहिँ प्रश्न उठ्न सक्छ।
अस्थायी मतदाताको विवरण संकलन, जनशक्तिको विवरण संकलन, निर्वाचन सामग्रीको सरसफाई लगायतका कार्य भइरहेको बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिचालको भनाइ छ।
मतदान केन्द्रमा खटिने जनशक्तिको विवरण संकलन र आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापनको कार्य चाहिँ जिल्ला निर्वाचन कार्यालयबाट अहिले भइरहेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नको लागि अस्थायी मतदानावली संकलनको काम भइरहेको छ। जनशक्तिको विवरण संकलन भइरहेको छ। अरू निर्वाचन सामग्रीहरू, जिल्लामा रहेको सामग्रीहरू सरसफाई गर्ने, विवरण दुरुस्त गर्ने र हामीले व्यवस्थापन गर्नुपर्ने सामग्रीहरू केन्द्रबाट प्राप्तिको चरणमा चाहिँ हामी रहेका
छौँ। निर्वाचनलाई लक्षित गरी जिल्लामा 1298 निर्वाचन प्रहरी र 637 नेपाल प्रहरी निर्वाचनका लागि खटाइने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरी उपरीक्षक तिलक भारती।
निर्वाचन प्रहरी 1298 र 637 हाम्रो नेपाल प्रहरी मतदान स्थल मतदान केन्द्रहरूमा 29 अधिसंघ 25 संसदीय र 53 सामान्य मतदान स्थलहरू निर्वाचन प्रहरी नेपाल प्रहरी चाहिँ खटाउने हो।
हालसम्म कुनै पनि आचार संहिता उल्लंघनका उजुरी आएका छैनन्। बागलुङको निर्वाचनलाई उत्कृष्ट बनाउन आफूहरू लागि परेको बताउनुहुन्छ निर्वाचन अनुगमन अधिकृत नवराज बराल।
हालसम्म बागलुङमा कुनै पनि आचार संहिता उल्लंघनका विषयहरू उजुरी हामीले परेका छैन। निर्वाचनलाई स्वच्छ मर्यादित र शान्त बनाउन हामी सबै भएर जिल्लाको निर्वाचनलाई राम्रो उत्कृष्ट बनाएर हामीले राष्ट्रिय सन्देश पनि दिनुपर्नेछ।
सरकारवाला निकायको सक्रियता बढेसँगै निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित रूपमा सम्पन्न हुने अपेक्षा गर्न सकिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
सरकारले आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप अभियान देशैभर सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन 15 गतेसम्म देशभरिका कक्षा 6 पढ्ने किशोरी र विद्यालय बाहिर रहेका 10 वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको छ। अभियानकै क्रममा गत वर्षको एचपीभी खोप अभियानमा छुटेका हाल कक्षा 7 10 पढ्ने किशोरी र 11 वर्षदेखि 14 वर्षका विद्यालय बाहिरका किशोरीलाई पनि सोही अभियान अन्तर्गत खोप लगाइने र हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा अभियान सञ्चालन हुने शाखाले जनाएको छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढ़ाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरूद्ध एचपीभी खोप लगाउनुपर्ने हुन्छ। नेपालमा महिलामा हुने विभिन्न क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ। आजदेखि शुरू भएको एचपीभी खोप अभियानको भिडियो सन्देश मार्फत सफलताको शुभकामना दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतमले खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन सबैलाई अनुरोध गर्नुभयो। उहाँले 30 वर्षभन्दा माथि सबै महिलाले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गराउन समेत अनुरोध गर्नुभयो। काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ। हावाको गुणस्तर मापन गर्ने एयर क्वालिटी इण्डेक्सका अनुसार आज मध्याहसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण 175 एक्यूआई पुगेको थियो। आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरमध्ये 7 स्थानमा सूचीकृत भएको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग कल कारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढ़ेको हो। औद्योगिक गतिविधिबाट निस्कने धुवा धूलो, सीमापार क्रस बोर्डर प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना 2076 अनुसार नेपाल सरकारले एक्यूआई 300 भन्दा बढ़ी पुगेको अवस्थालाई विपद मान्ने व्यवस्था गरेको छ। यस्तो विपद न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सड़क सफाईका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढ़ाउने, बाल बालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ। सरकारले ज्येष्ठ नागरिकलाई हवाई यात्रामा 50% भाड़ा छूट गराउने भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा 50% छूटको व्यवस्था नीतिगत रूपमै कार्यान्वयन भइरहेकाले सार्वजनिक यातायात भित्रै पर्ने हवाई यातायातको भाड़ा छूट गर्न मन्त्रालयले हवाई कम्पनीहरूसँग सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। काम गर्न सक्ने ज्येष्ठ नागरिकलाई आगामी वर्षको बजेटमा आय आर्जनमा संलग्न गराउने गरी कार्यक्रमहरू ल्याउने बारे छलफल भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सरकारले सातै प्रदेशमा ज्येष्ठ नागरिकका लागि निशुल्क एम्बुलेन्स सेवा शुरू गर्न लागेको जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अरियालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्वपूर्ण भएको बताउनु भएको छ। नेपाल प्रहरी रणनीतिक सम्मेलन 2082 आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले जेन्जी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। दुई दिनसम्म चल्ने सम्मेलनमा समाजमा हुने विभिन्न किसिमका अपराध र यसको नियन्त्रणका लागि अपनाउनु पर्ने कदमबारे छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। जापानका प्रधानमन्त्री साइने ताकाइचीले पदभार सम्हाल्नु भएको तीन महिनामा नै आज जापानमा आम निर्वाचन भएको छ। सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टी एलडीपीले आर्थिक सहयोग र धार्मिक घोटालाका कारण दबाव झेले पनि प्रधानमन्त्री ताकाइचीले त्यसलाई उल्ट्याउने विश्वाससहित मध्यावधि निर्वाचनको आह्वान गर्नुभएको हो। हालै जापानको एनएचके को सर्वेक्षणले तल्लो सदनमा एलडीपीको उल्लेखनीय जीत हुन सक्ने संकेत गरेको छ। सदनको 465 सीट मध्ये एलडीपीले 274 देखि 328 सीट हासिल गर्ने सर्वेक्षणमा उल्लेख छ। ताकाइची लोकप्रिय नेताका रूपमा चिनिनुहुन्छ। चीनसँग बढ़दो तनावका बीच जापानको सुरक्षा क्षमता विस्तार गर्नु र प्रमुख अमेरिकी सहयोगीसँगको सम्बन्ध थप सुदृढ बनाउनु उहाँका प्रमुख प्राथमिकता हुन्। प्रमुख जापानी अखबारहरूको सर्वेक्षण अनुसार एलडीपीले एक्लै साधारण बहुमत ल्याउन सक्ने सम्भावना छ भने गठबन्धनले करिब 300 सीट जित्न सक्दछ। यदि बहुमत प्राप्त गर्न असफल भए आफूले राजीनामा दिने ताकाइचीको चेतावनी छ। ताकाइचीको सम्भावित ठूलो जीतले जापानको सुरक्षा आप्रवासन र अन्य नीतिहरूलाई दक्षिणतर्फ उल्लेखनीय रूपमा मोड्न सक्ने अनुमान गरिएको छ। इरानका राष्ट्रपति मसूद पेजेस्कियनले आफ्नो देश र संयुक्त राज्य अमेरिका बीच हालै भएको आणविक वार्तालाई प्रगतिको लागि एक कदम अगाडि भएको बताउनु भएको छ। उहाँले शुक्रबार ओमानको राजधानी मस्कटमा इरानी र अमेरिकी प्रतिनिधि मण्डलबीच भएको अप्रत्यक्ष वार्तालाई उजागर गर्दै एक्समा एक पोस्टमा यस्तो टिप्पणी गर्नुभएको हो। राष्ट्रपति पेजेस्कियानले पश्चिम एसिया क्षेत्रका मित्रवत सरकारहरूको वार्ताका लागि प्रयासको परिणाम वार्ताको सम्भावना बढ़ेको र वार्ता इरानले शान्तिपूर्ण रूपमा मुद्दाहरू समाधान गर्न रोजेको बताउनुभयो। शुक्रबारको वार्ता वाशिङटन र तेहरान बीच बढ़दो क्षेत्रीय तनावको बीचमा आयोजना गरिएको थियो, जसमा मध्यपूर्वका हालैको अमेरिकी सैन्य निर्माण र इरानको तीव्र तयारीहरू समावेश छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढ़ाउन आवश्यक पर्ने नीति नियम निर्माणमा सहयोग गर्न सरकारले तत्परता देखाएको छ। कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले नीतिगत सहजीकरण गर्न तयार रहेको वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईले बताउनु भएको छ। नेपालका वित्तीय संस्थालाई पेरिस सम्झौताको धारा 6 र कार्बन परियोजनाको वित्तीयकरण बारे बुझाई अभिवृद्धि गर्ने उद्देश्यले आइतबार काठमाडौँमा आयोजित कार्यशालाको उद्घाटन गर्नुहुँदै मन्त्री चौलागाईले वातावरण संरक्षण र पूर्वाधार विकासमा देखा परेका नीतिगत चुनौतीलाई सम्बोधन गर्ने प्रयासको थालनी गरेको जानकारी गराउनुभयो। कार्यक्रममा वन सचिव डाक्टर गोविन्द प्रसाद शर्माले नेपालले कार्बन व्यापारबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुभयो। कार्यक्रममा कार्बन व्यापारमा वित्तीयकर्ताको दृष्टिकोण, कार्बन परियोजनामा वित्तीय लगानी गर्दा रहेका अवसर र जोखिम लगायतका विषयहरूमा धारणा राख्नु भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 10.25 अंकले घटेको छ। बजार परिसूचक सूचक नेप्से घटेर 2698.44 बिन्दुमा झरेको छ। यस दिन बजारको परिसूचक घटे पनि कारोबार रकम भने बिहिबारको तुलनामा बढेको छ। आइतबार अन्य र लगानी उपसमूह बाहेक अन्य सबै समूहका उपसूचकहरूको मूल्य घटेको छ। आइतबार 330 कम्पनीहरूका 2,62,36,000 किता शेयरहरू 11,65,97,00,000 रुपियाँमा किनबेच भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले लङ ग्रेन बासमती चामलको आयात प्रशोधन तथा वितरणमा गम्भीर अनियमितता र उपभोक्ता हित विपरीतका गतिविधि भइरहेको दावी गरेको छ। मञ्चले आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपालमा वार्षिक चामलको आवश्यकता करिब 40,00,000 मेट्रिक टन भए पनि उत्पादन 30,00,000 मेट्रिक टन मात्र रहेको उल्लेख गर्नुभयो। बाँकी 10 मेट्रिक टन चामल 6 ठूला व्यापारी समूहले भारतबाट वैध तथा अवैध रूपमा आयात गर्दै आएको उहाँले दावी गर्नुभयो। व्यापारीहरूले वार्षिक करिब 10 अर्ब रूपियाँ बराबरको लङ ग्रेन बासमती चामल आयात गरी भन्सार प्लान्ट क्वारेन्टिन तथा अन्य नियामक निकायको कमजोरीको फाइदा उठाउँदै बजारमा वितरण गर्दै आएको उल्लेख गर्दै आवश्यक अनुसन्धानका लागि नेपाल सरकारको ध्यान आकर्षण समेत गराउनु भएको छ। मकवानपुरको हेटौडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम बढ्दै गएको छ। यसै क्रममा पछिल्लो पटक औद्योगिक क्षेत्रमा थप 2 उद्योग सञ्चालनमा आएका छन्। माघको पहिलो सातादेखि प्रिसियस वेस्ट रिफाइनरी प्रालीले पुराना इलेक्ट्रोनिक्स सामानहरूको प्रशोधन गरी नयाँ धातुहरू उत्पादन गर्ने नयाँ उद्योगबाट परीक्षण उत्पादन शुरू गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रेशमराज नेपालले जानकारी दिनुभयो। औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका 13 उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा रहेका छन्। हाल बन्द रहेका 3 तोरी मिललाई संरक्षण गरी सञ्चालनको लागि ललितपुर महानगरपालिकाले पहल शुरू गरेको छ। ललितपुर महानगरपालिका 21 खोकनामा रहेको ऐतिहासिक गाबु ज्यासा तेल मिल अहिले पनि सञ्चालनमा छ। मल्लकालमा खोकनामा 4 ऐतिहासिक काठका तेल मिल सञ्चालनमा थिए। समयसँगै ती मध्ये 3 बन्द भए पनि एउटा मिलले पुरानो परम्परालाई धान्दै आएको छ। बाँकी 3 ऐतिहासिक मिल पुनः सञ्चालनमा ल्याउन ललितपुर महानगरपालिकाको पहलमा भवन निर्माण प्रक्रिया अघि बढेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
नेपाल आईसीसी T20 विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा इङ्ल्याण्डसँग 4 पराजित भएको छ। इङ्ल्याण्डले दिएको 185 रनको लक्ष्य पछ्याउँदा नेपालले 20 ओभरमा 6 गुमाएर 181 रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा 10 चाहिँदा सेट ब्याटर लोकेश बम क्रिचमा रहे पनि जित निस्कन भने सकेन। 185 रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई राम्रो शुरूआती दिलाएका थिए, तर 4 ओभरमा आसिफ शेख आउट भएपछि नेपालले लगतै 6 ओभरमा कुशल भुर्तेललाई पनि गुमाए। भुर्तेलले 17 खेल्दै 4 र 1 मद्दतमा 29 रन जोडे। दुवै ओपनर आउट हुँदा नेपाल 42-2 स्थितिमा थियो। त्यसपछि कप्तान रोहित पौडेल र उपकप्तान दिपेन्द्र सिंहरीले नेपालको इनिङ्स अघि बढाए। यो जोडीले तेस्रो विकेटका लागि 82 रनको साझेदारी गरेका थिए। यो साझेदारीले इङ्ल्याण्डलाई कुनै बेला दबावमा राखेको थियो, तर 15 ओभरमा दिपेन्द्रलाई साम करणले आउट गरेपछि नेपालले तेस्रो विकेट गुमाए। नेपालका लागि T20Iमा 2000 रन पूरा गर्ने पहिलो खेलाड़ी बनेका दिपेन्द्रले 29 6 र 1 मद्दतमा 44 रन बनाए। उनले 44 रन बनाएपछि T20Iमा 1000 रन पूरा भएको हो। लगतै कप्तान रोहित पनि 39 रन बनाएर आउट भए। 34 खेलेका उनले 2 र 1 प्रहार गरे। आरिफ शेख 8 10 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले विश्व ओभरमा 7 गुमाएर 184 रन बनाउँदै नेपाललाई 185 रनको लक्ष्य दिएको थियो। ओपनर फिल सारलाई नेपालका शेरमल्लले आफ्नो पहिलो बलमै आउट गर्दा इङ्ल्याण्डले चाँडै पहिलो विकेट गुमाएको थियो। 57-3 अवस्थामा रहेको स्थितिमा वेथ र कप्तान टुकलीले 4 विकेटका लागि 71 रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। बलिङमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले 2 विकेट लिए। शेरमल्ल र सन्दीप लामिछानेले समान 1-1 विकेट लिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागका थोरै स्थानहरूमा हुसु रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.2 डिग्री सेल्सियस न्यूनतम 9 डिग्री सेल्सियस काठमाडौँको अधिकतम 19.8 डिग्री सेल्सियस न्यूनतम 8.8 डिग्री सेल्सियस पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस न्यूनतम 10.1 डिग्री सेल्सियस र वीरेन्द्रनगरको अधिकतम 25 डिग्री सेल्सियस न्यूनतम 6.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25.7 डिग्री सेल्सियस न्यूनतम 5.7 डिग्री सेल्सियस अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक दिगो विकास र सामाजिक न्यायका लागि राजनैतिक स्थायित्व आवश्यक रहेकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़ सरकारद्वारा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान देशैभर शुरू खोप सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन स्वास्थ्य मन्त्री डाक्टर सुधा गौतमको आग्रह काठमाडौँ उपत्यकाको वायु प्रदूषण उच्च विश्वका प्रदूषित शहर मध्ये 7 स्थानमा जापानमा आज भएको निर्वाचनमा सत्तारूढ़ लिबरल डेमोक्रेटिक पार्टीले भारी बहुमत ल्याउन सक्ने सर्वेक्षणको आँकड़ा र भारतको मुम्बईमा केही बेर अघि भएको आईसीसी T20 विश्वकप क्रिकेटमा नेपाल इंग्ल्याण्डसँग 4 रनले पराजित यसका साथै साँझ 7 बजेको समाचार सकियो अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।